ماہنامہ کلندر شعور، انسان کیا ہے؟ امام سلسلہ عظیمیہ ابدال حق حضور کلندر بابا اولیا۔ اگر کوئی شخص مصور ہونا چاہے تو وہ تصویر کے خد و خال کو اپنی طبیعت میں رفتہ رفتہ جذب کرتا جاتا ہے۔ اس کے حافظے میں یہ بات محفوظ ہے کہ کانوں کی ساخت کے لیے پینسل کے ایک خاص وضع کے نشانات استعمال ہوں گے، آنکھوں کی ساخت کے لیے دوسری وضع کے، بالوں کی ساخت کے لیے تیسری وضع کے۔ مشق کرتے کرتے وہ انسانی جسم کے ہر عضو کی ساخت کو پینسل کے نقش کی صورت میں پوری طرح ظاہر کرنے پر قابو پا جاتا ہے۔ اب ہم اس کو مصور کہہ سکتے ہیں۔ یہ سب کچھ کس طرح ہوا؟ انسان کے ذہن میں انسانی خد و خال کا عکس موجود تھا۔ جب اس عکس کو نقل کرنے کے لیے اس نے پینسل استعمال کرنا چاہی تو وہ عکس جو اس کے ذہن میں موجود تھا بار بار اس کی رہنمائی کرتا رہا۔ ساتھ ساتھ جس استاد نے اس کو مصوری کا فن سکھایا وہ یہ بتلاتا گیا کہ پینسل اس طرح استعمال کی جاتی ہے اور کسی عضو کے نقش کو ترتیب دینا اس طرح عمل میں آتا ہے۔ استاد کا کام صرف اس ہی قدر تھا، لیکن تصویر کا عکس استاد نے اس کے ذہن میں منتقل نہیں کیا، وہ اس کے باطن میں پہلے سے موجود تھا۔ دوسرے الفاظ میں ہم اس طرح کہہ سکتے ہیں کہ اس کی روح کے اندر نو انسانی کے ہزار در ہزار خد و خال محفوظ تھے۔ جب اس نے ایک استاد کی رہنمائی میں ان خد و خال کو کاغذ پر نقش کرنا چاہا تو وہ تمام نقوش جو ذہن میں موجود تھے کاغذ پر منتقل ہو گئے۔ اعلیٰ حاذ القیاس مادی فنون کی اس قسم کی ہزار ہاں مثالیں ہو سکتی ہیں جن سے ہم ایک ہی نتیجہ اخذ کرتے ہیں، اور وہ یہ کہ انسان بالطبع مصور، کاتب، درزی، لوہار، بڑھئی، فلسفی، طبیب وغیرہ سب کچھ ہوتا ہے، مگر اسے کسی خاص فن میں ایک خاص قسم کی مشق کرنا پڑتی ہے۔ اس کے بعد اس کے مختلف نام رکھ لیے جاتے ہیں اور ہم اس طرح کہتے ہیں کہ فلاں شخص مصور ہو گیا، فلاں شخص فلسفی ہو گیا۔ فی الواقع وہ تمام صلاحیتیں اور نقوش اس کے ذہن میں موجود تھے، صرف اس نے ان کو بیدار کیا۔ استاد نے جتنا کام کیا وہ صرف صلاحیت کے بیدار کرنے میں ایک امداد ہے۔ اب ہم اصل مقصد کی طرف آتے ہیں۔ جس طرح کوئی شخص مصور، کاتب یا فلسفی ہوتا ہے، اسی طرح بالطبع اپنی روح کے اندر ایک عارف، ایک روحانی انسان، ایک ولی، ایک خدا شناس، ایک پیغمبر خاص قسم کے روحانی نقوش اور خاص قسم کی روحانی صلاحیتیں لیے ہوتا ہے۔ یہاں کوئی پیغمبر زیر بحث اس لیے نہیں کہ پیغمبری ختم ہو چکی ہے، صرف روحانی انسان، اس کا نام کچھ بھی ہو، ہمارا مطمع نظر ہے۔ اب ہم صلاحیتوں کا ذکر الف سے شروع کرتے ہیں۔ الف، ایک انسان کیا ہے؟ ہم اس کو کس طرح پہچانتے ہیں اور کیا سمجھتے ہیں؟ ہمارے سامنے ایک مجسمہ ہے جو گوشت پوست سے مرتب ہے۔ طبی نقطہ نظر سے ہڈیوں کے ڈھانچے پر رگ پٹھوں کی بناوٹ کو ایک جسم کی شکل و صورت دی گئی ہے۔ ہم اس کا نام جسم رکھتے ہیں اور اس کو اصل سمجھتے ہیں۔ اس کی حفاظت کے لیے ایک چیز اختراع کی گئی ہے جس کا نام لباس ہے۔ یہ لباس سوتی کپڑے کا، اونی کپڑے کا یا کسی کھال وغیرہ کا ہوا کرتا ہے۔ اس لباس کا محل استعمال صرف گوشت پوست کے جسم کی حفاظت ہے۔ فی الحقیقت اس لباس میں اپنی کوئی زندگی یا اپنی کوئی حرکت نہیں ہوتی۔ جب یہ لباس جسم پر ہوتا ہے تو جسم کے ساتھ حرکت کرتا ہے، یعنی اس کی حرکت جسم سے منتقل ہو کر اس کو ملی، لیکن در حقیقت وہ جسم کے اعضاء کی حرکت ہے۔ جب ہم ہاتھ اٹھاتے ہیں تو آستین بھی گوشت پوست کے ہاتھ کے ساتھ حرکت کرتی ہے۔ یہ آستین اس لباس کا ہاتھ ہے جو لباس جسم کی حفاظت کے لیے استعمال ہوا ہے۔ اس لباس کی تعریف کی جائے تو یہ کہا جائے گا کہ جب یہ لباس جسم پر ہے تو جسم کی حرکت اس کے اندر منتقل ہو جاتی ہے، اور اگر اس لباس کو اتار کر چارپائی پر ڈال دیا جائے یا کھونٹی پر لٹکا دیا جائے تو اس کی تمام حرکتیں ساقط ہو جاتی ہیں۔ اب ہم اس لباس کا جسم کے ساتھ موازنہ کرتے ہیں۔ इसकी कितनी ही मिसालें हो सकती हैं, यहां सिर्फ एक मिसाल देकर सही मफहूम ज़हन नशीन हो सकता है। वो ये है कि आदमी मर गया, मरने के बाद इसके जिस्म को काट डालिए, टुकड़े कर दीजिए, घसीटिए, कुछ कीजिए, जिस्म की अपनी तरफ से कोई मदाफियत, कोई हरकत अमल में नहीं आएगी। इस मुर्दा जिस्म को एक तरफ डाल दीजिए तो इसमें ज़िंदगी का कोई शायबा, किसी लम्हा भी पैदा होने का इम्कान नहीं है। इसको जिस तरह डाल दिया जाएगा पड़ा रहेगा। इसके माने ये हुए कि मरने के बाद जिस्म की हैसियत सिर्फ लिबास की रह जाती है, असल इंसान इसमें मौजूद नहीं रहता, वो इस लिबास को छोड़कर कहीं चला जाता है। जब मुशाहदात और तजर्बात ने यह फैसला कर दिया कि गोश्त पोस्त का जिस्म लिबास है, असल इंसान नहीं, तो ये तलाश करना ज़रूरी हो गया कि असल इंसान क्या है और कहाँ चला गया। अगर ये जिस्म असल इंसान होता तो किसी न किसी नौयत से इसके अंदर ज़िंदगी का कोई शायबा ज़रूर पाया जाता। लेकिन नौ इंसानी की मुकम्मल तारीख एक ऐसी मिसाल भी पेश नहीं कर सकती कि किसी मुर्दा जिस्म ने कभी कोई हरकत की हो। इस सूरत में हम इस इंसान का तजस्सुस करने पर मजबूर हैं जो जिस्म के इस लिबास को छोड़कर कहीं रुखसत हो जाता है। इस ही इंसान का नाम अंबियाए कराम की ज़बान में रूह है और वही इंसान का असली जिस्म है। नीज़ यही जिस्म इन तमाम सलाहियतों का मालिक है जिनके मजमुए को हम जिंदगी से ताबीर करते हैं। ज़रा ज़िंदगी के मुख्तलिफ शोबों और जावियों में ये तलाश कीजिए कि वो हालत जिसका नाम मौत या मुर्दा हो जाना है, हमें कहीं मिलती है या नहीं। अगर ये हालत कतई तौर पर ज़िंदगी के किसी मरहले में इंसान पर तारी नहीं होती, तो फिर ये तलाश करना चाहिए कि इससे मिलती जुलती हालत किसी वक्फे में तारी होती है या नहीं। इसका जवाब बहुत आसान है। इंसान रोज़ सोता है और सोने की हालत में इसका जिस्म एक ख़ास वक्फे के अंदर बिल्कुल लिबास की नौयत इख्तियार कर लेता है। इस बात की तशरीह हम इस तरह कर सकते हैं कि एक इंसान जब गहरी नींद में होता है, ऐसी गहरी नींद में कि वो सिर्फ सांस ले रहा है, सांस लेने के अलावा ज़िंदगी का कोई असर इसमें नहीं पाया जाता, ना इसके किसी उज्व में हरकत है, ना इसका दिमाग किसी तरह का होश रखता है। ये हाल चाहे दो मिनट के लिए तारी हो, दस मिनट के लिए हो या एक घंटे के लिए, किसी ना किसी वक्त होता ज़रूर है। फ़र्क सिर्फ इतना होता है कि इंसान का जिस्म सांस ले रहा है, यानी इसके अंदर ज़िंदगी का एक असर बाकी है, मगर और आसार ज़ायल हो चुके हैं। इस हालत को हम किसी हद तक मौत से मिलती जुलती हालत कह सकते हैं। जिसको हम ख्वाब देखना कहते हैं, हमें रूह और रूह की सलाहियतों का सुराग देता है। वो इस तरह कि हम सोए हुए हैं, तमाम आज़ाब बिल्कुल मुअत्तल हैं, सिर्फ सांस की आमदोशत जारी है, लेकिन ख्वाब देखने की हालत में हम चल फिर रहे हैं, बातें कर रहे हैं, सोच रहे हैं, गमज़दा और खुश हो रहे हैं। कोई काम ऐसा नहीं है कि जो हम बेदारी की हालत में करते हैं और ख्वाब की हालत में नहीं करते। कोई शख्स ये एतराज़ कर सकता है कि ख्वाब देखना सिर्फ एक ख्याली चीज़ है और ख्याली हरकत हैं, क्योंकि जब हम जाग उठते हैं तो किए हुए आमाल का कोई असर बाकी नहीं रहता। ये बात बिल्कुल लायानी है। हर शख्स की ज़िंदगी में एक, दो, चार, दस, बीस ऐसे ख्वाब ज़रूर नज़र आते हैं कि जाग उठने के बाद या तो इसे नहाने और गुस्ल करने की ज़रूरत पड़ जाती है, या कोई डरावना ख्वाब देखने के बाद इसका पूरा खौफ और दहशत दिलो दिमाग पर मुसल्लत हो जाता है, या जो कुछ ख्वाब में देखा है वही चंद घंटे, चंद दिन या चंद महीने या चंद साल बाद मनोअन बेदारी की हालत में पेश आता है। एक फ़र्द वाहिद भी ऐसा नहीं मिलेगा जिसने अपनी ज़िंदगी में इस तरह का एक ख्वाब या एक से ज़ायद ख्वाब न देखे हों। इस हकीकत के पेश नज़र इस बात की तर्दीद हो जाती है कि ख्वाब महज ख्याली हैसियत रखता है। जब ये मान लिया गया कि ख्वाब महज ख्याल नहीं है, तो ख्वाब की अहमियत वाज़े हो जाती है। अब हम बेदारी के आमाल और वाक़यात नीज़ ख्वाब के आमाल और वाक़यात को सामने रखकर दोनों का मवाजना करते हैं। یہ روزمرہ ہوتا ہے کہ ہم گھر سے چل کر بازار پہنچ گئے، کسی ایک خاص دکان پر کھڑے ہیں اور ایک سودا خرید رہے ہیں۔ اگر اس وقت کوئی شخص ہم سے یہ سوال کرے کہ دکان پر پہنچنے تک راستے میں آپ نے کیا کیا دیکھا، تو ہم مجبوراً یہ جواب دیتے ہیں کہ ہم نے کچھ خیال نہیں کیا۔ بات یہ معلوم ہوئی کہ بیداری کی حالت میں ہمارے ارد گرد جو کچھ ہوتا ہے، اگر ہم پوری طرح متوجہ نہ ہوں تو کچھ نہیں معلوم ہوتا کہ کیا ہوا، کس طرح ہوا اور کب ہوا۔ اس مثال سے یہ تحقیق ہو جاتا ہے کہ بیداری ہو یا خواب، جب ہمارا ذہن کسی چیز کی طرف یا کسی کام کی طرف متوجہ ہے تو اس کی اہمیت ہے، ورنہ بیداری اور خواب دونوں کی کوئی اہمیت نہیں ہے۔ بیداری کا بڑے سے بڑا وقفہ بے خیالی میں گزرتا ہے، اور خواب کا بھی بہت سا حصہ بے خبری میں گزر جاتا ہے۔